नमस्कार रेडियो कार्यक्रम नालीबेली सुन रहनुभएका सम्पूर्ण श्रोतालाई हरेक बिहिबारको बिहान 8 देखि 8:30 बजेसम्म सुन्दै आउनु भएको कार्यक्रम नालीबेलीमा हामी यस्ता व्यक्तित्वहरूसँग कुराकानी गर्छौँ जसले आफ्ना जीवनमा सिकेका कुराहरू र जीवनमा भोगेका भोकाईहरूलाई एउटा राम्रो दिशामा लगेर त्यो कुराहरूलाई महसुस गरिरहनु भएको छ। यस्तै व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रममा आजको नालीबेली कार्यक्रममा हामी यस्तो व्यक्तित्वसँग परिचय गराउँदैछौँ जसले चाहिँ साँच्चै के समाजमा दबिएर रहेका आवाजहरू, महिलालाई परिरहेको पीडाहरूका बारेमा विशेष गरी समाजसेवीका रूपमा उहाँलाई परिचित गराउन चाहन्छु। सृजना सिंह योन्जन भनेर उहाँ चाहिँ परिचित हुनुहुन्छ। यहाँलाई स्वागत छ रेडियो कार्यक्रम नालीबेलीमा।
धन्यवाद सुरेन्द्र भाइ।
सृजनाजी, अहिले खास गरी नेपालमा महिलाहरूको वर्तमान अवस्थाको कुरा गर्नुपर्दा के पाउनुहुन्छ तपाईँले? खास गरी
म के भन्न चाहन्छु भने हाम्रो खोज महिलाका बारे हो, पक्कै पनि हो। महिला माथि धेरै हिंसा भइरहेको छ, महिला पीडित छ, महिलाका लागि गर्नुपर्ने धेरै छ। तर हाम्रो यो खोज चाहिँ नि पीडा र हिंसाको मात्रै होइन, यो खोज यस्तो खोज हो जसले पीडा हिंसा विभिन्न बाधा बावजुद पनि उठेर आफ्नो लाइफ आफ्नो जीवन पनि उकास्न सकेका र अर्काको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउन सफल महिलाहरूको खोजी हो। किनभने हामी के विश्वास राख्छौँ भने हामीले समाजमा देशमै परिवर्तन चाहने हो भने सकारात्मक उदाहरण देखाउन जरुरी छ। हामीले त पीडा हिंसाका उदाहरणहरू प्रशस्त देखिरहेका छौँ, तर महिलालाई हौसला प्रदान गर्ने र मेरो जीवन पनि राम्रो हुन सक्छ भन्ने विश्वास दिलाउनका लागि सकारात्मक उदाहरणको जरुरी छ।
निजी यो चाहिँ संस्था अन्तर्गत तपाईँहरूले गरिरहेको कामको बारेमा पनि केही कुराहरू के हो खास गरी तपाईँहरूले चलाइरहेको अभियान?
सबभन्दा पहिला मेरो संस्थाले गर्ने काम भनेको हामी विभिन्न ठुला ठुला सेमिनार कन्फरेन्स ट्रेनिङहरूको आयोजना गर्नका साथसाथै त्यसको संयोजन पनि गर्दछौँ र कतिपय ठुला ठुला अन्तर्राष्ट्रिय राष्ट्रिय तवरका कार्यक्रमहरूमा पनि कोअर्डिनेसनको रूपमा काम गरेँ। मैले धेरै वर्ष अगाडिदेखि झन्डै 20 वर्ष भइसक्यो र यो कार्यक्रमहरूमा जाँदा धेरै कुरा सुनियो, बुझियो, सिकियो र धेरैजसो कार्यक्रमहरू महिला सम्बन्धी पनि हुने गर्दथे र यी महिला सम्बन्धी कार्यक्रमहरूमा धेरै नै महिलाको अवस्था राष्ट्रिय स्तरमा मात्रै होइन क्षेत्रीय स्तरमा, यो साख क्षेत्रीय स्तरमा तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सुन्यो र के हुन्छ भने यस्ता कार्यक्रमहरूमा महिला माथि हिंसा भइराखेको छ, महिला पीडामा छ भनेर कुरा गरिन्छ, त्यसपछि यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर सबैले सल्लाह सुझावहरू निकाल्छन् र कार्यक्रमको अन्तमा कार्यशालाको अन्तमा दस्तावेज एउटा प्रस्तुत गरिन्छ, अब हामी यसो गर्ने है भनेर। तर ती दस्तावेजहरू सयौँ हजारौँ निस्किसके तर भन्ने हो भने महिलाको स्थिति त केही पर्सेन्टेजमा राम्रो भएको होला तर जति हुनुपर्ने हो त्यो पक्कै पनि भएको छैन। यसै कारण मलाई के लाग्यो भने अब के गर्ने, अर्कै फरक धारले कसरी विचार गर्ने त भन्दाखेरि एउटा कमी के देखियो भने यस्ता उदाहरणहरूको जसबाट महिलाहरूले देखेर सिक्न सकोस्, बुझ्न सकोस् र हौसला लिन सकोस् कि मलाई जतिसुकै हिंसा म हिंसा पीडितै हुँ भने पनि मैले यस अवस्थाबाट मैले निस्कन पर्छ र निस्कन पनि सक्छ भन्ने प्रकारका उदाहरणहरू देखाउने जरुरी देखेर चाहिँ हामीले सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान भन्ने कार्यक्रमको स्थापना गरेका हौँ र सुरुवातका दिनमा यो कार्यक्रमले महिला यस्ता महिलाहरूलाई सम्मान प्रदान गर्ने जसले समाजमा केही न केही सकारात्मक योगदान प्रदान गरिरहनु भएको छ यस्ता महिलाहरूलाई सम्मान गर्ने कार्यक्रमबाट थालनी गर्यौँ र सुरुवाती दिनहरूमा 3 वर्षसम्म हामी काठमाडौँ केन्द्रित नै रह्यौँ किनभने हाम्रो पनि विभिन्न बाधा भनौँ न लजिस्टिक्सदेखि लिएर आर्थिक स्रोतहरू जुटाउनलाई हामीलाई पनि गाह्रै थियो तर हामीले लगातार 3 वर्षसम्म गर्दा त हामीले विश्वास पनि जित्न सक्यौँ र त्यसै क्रममा अब हामीले काठमाडौँ मात्र होइन काठमाडौँबाट बाहिर पनि जानुपर्छ है भन्ने सोच जुन थियो त्यसलाई अगाडि बढाउन सक्यौँ।
भने पछाडि कार्यक्षेत्र विस्तार गर्ने क्रमहरू पनि तपाईँहरूको भइरहेछ?
हजुर, र 9 विधा छ, त्यो 9 विधामा हामी सकभर 8 नभए 7 विधासम्म चाहिँ नि काठमाडौँ बाहिरकै महिलाहरूको छनौट नमिनेसन लिन्छौँ र उहाँहरूलाई नै सम्मानित गर्दछौँ।
कस्तो विधाहरू यो नवदेवी भनेर? हजुर,
हामी हाम्रो समाजमा देवीको पूजा गर्छौँ, विशेष गरी 3 एकदमै सबल पक्षहरू होइन, धन विद्या र शक्तिका लागि त हामी देवी नै छन् नि, देवता त छैनन्। अनि पूजा गरेर सबैभन्दा ठुलो चाड पनि कसका नाममा छन् त, देवीकै नाममा छन्, दसैँ होस् कि तिहार होस् कि होइन। तर वास्तविकतामा चाहिँ नि हामी हाम्रो रियल लाइफ वुमेन भन्छौँ नि होइन, असली नारीहरूलाई कसरी हामीले व्यवहार गरिरहेका छौँ, उहाँहरूलाई कुन स्थानमा राखिरहेका छौँ, के दर्जा दिइरहेका छौँ, त्यसमाथि प्रश्नचिह्न उठाउनै पर्छ। एक किसिमले दोहोरो मान्य र मान्यता भए जस्तो छ र त्यो कुरा मलाई पहिलादेखि नै लागिरहन्थ्यो। र यो कार्यक्रम गर्ने सिलसिलामा यो कार्यक्रममा सम्मान त गर्ने, देवीका नाममा गर्ने, तर लक्ष्मी, सरस्वती, दुर्गा मात्र भनेर पनि पुगेन, किनभने एउटा नारीको स्वरूप त कति छ कति भनेर खोजी गर्न थाल्यौँ कि। र नवदुर्गा भन्ने त हामी सबैलाई थाहा छ, दसैँको घटस्थापनादेखि नवमीसम्म हरेक दुर्गाको रूपलाई पूजा गरिन्छ, त दुर्गाका रूपमा पनि धेरै हामी शक्तिकै प्रतीक भेट्दछौँ र शक्ति बाहेक अरू पनि प्रतीकहरू खोज्ने क्रममा चाहिँ नि नवदेवीतर्फ हामीले खोजी गर्न थाल्यौँ र लक्ष्मी, सरस्वती, दुर्गा बाहेक हामी अन्नपूर्ण, जसले चाहिँ नि कृषि गर्ने महिलालाई किन अन्नपूर्ण देवीको स्थान हामी नदिने, करुणा जो चाहिँ सामाजिक कार्यमा एकदम लगनशील हुनुहुन्छ उहाँलाई हामी सम्मान गर्दछौँ, त्यसै गरी महामाया जसले चाहिँ नि यो ग्ल्यामर फिल्म सेक्टरमा योगदान पुर्याइरहनु भएको छ, अनि यसै गरी अर्को चाहिँ नि हाम्रो एउटा अलिक विशेष सम्मान के छ भने शक्ति, शक्तिलाई हामी आधा नर आधा नारी भन्दछौँ र त्यही आधार गरेर हामीले महिलालाई मात्र होइन महिलालाई साथ दिने पुरुष, चाहे त्यो श्रीमानकै रूपमा होस् अथवा आफ्नो एउटा प्रोफेसनल पार्टनर होस्, जसले सँगसँगै मिलेर कुनै पनि राम्रो कार्य गरेको छ उहाँलाई शक्तिको स्वरूप सम्मान प्रदान गर्ने गर्दछौँ। र यसरी नवदेवी भनेर कन्सेप्टको जन्म पनि भयो र आजसम्म हामी त्यसैमा आधार भएर सम्मान पनि दिँदैछौँ।
खास गरी अहिले तपाईँहरूले गरिरहेको महिलाहरू जस्तो 25 महिलाहरूको कुरो पनि आएको छ होइन, जसलाई चाहिँ तपाईँहरूले बेलायतमा उहाँहरूको जीवनी अथवा उहाँहरूले गरिरहेको सङ्घर्षलाई चाहिँ चिनाउने प्रयास गर्नु भएको छ, यस्तो सोच ल्याउनको पछाडिको कारण के हो?
यो कस्तो भने हामीले यतिका वर्ष प्रत्येक वर्ष सम्मान गऱ्यौँ होइन, आफ्नै पहलमा गाउँघरका पूर्वदेखि पश्चिम, सोलुखुम्बुदेखि धनुषासम्मका महिलाहरूलाई खोजी गरेर उहाँहरूलाई काठमाडौँमा एउटै प्लेटफर्ममा उभ्याएर उहाँहरूलाई सम्मान गरेर एउटा कार्यक्रममा सम्मान गर्छौँ। र त्यो कार्यक्रममा हामी कसलाई निम्ति आउँछौँ भने सम्बन्धित निकायहरू, सरकारी निकायहरू, गैर सरकारी निकायहरू, विशेष गरी यस्ता संस्थाहरू जसले चाहिँ नि महिला सशक्तिकरणमा काम गर्दछु भन्ने संस्थाहरूलाई निम्ति आउँदछौँ र त्यसबाहेक मिडियाका साथीहरू त परि नै हाल्नुहुन्छ। र हरेक वर्ष के भन्ने गरेका थियौँ भने हामीले आफ्नो तवरबाट खोजी गरेर यहाँसम्म हामीले ल्यायौँ उहाँहरूलाई, अब पालो तपाईँहरूको, अब त तपाईँले सायद चिन्नु भएको थिएन होला, अब त चिन्नुभयो, अब यहाँदेखि उहाँहरूलाई कसरी अगाडि लैजाने, किनभने हरेक क्षेत्रका महिलाहरू हामीसँग छन् र तपाईँको सेक्टर, तपाईँको कार्यक्षेत्र के हो त्यो महिलासँग काम गर्नुहोस् न त, हात मिलाउनुहोस् न त, किनभने यी महिलाहरू त आफ्नै गाउँठाउँमा बसेर काम गरिरहनु भएको छ नि त, र कुनै पनि ठुलो कोष बिना, कसैले गर भनेर करका बिना गरेका महिलाहरूलाई झन् अलिकति मात्र साथ मिल्यो भने झन् उहाँहरूले कति गर्न सक्नुहुन्छ भनेर बारम्बार रिक्वेस्ट गरिरह्यौँ, निवेदन गरिरह्यौँ। केही हदसम्म केही महिला र संस्थाहरूका बिचमा साझेदारी पनि भयो, तर जति हुनुपर्ने हो त्यो आजसम्म पनि हुन सकेको छैन। र त्यसमा पनि मलाई अचम्मै लाग्छ क्या कहिलेकाहीँ, किनभने हामी महिला सशक्तिकरणको कुरा गर्ने हो भने सशक्तिकरणको खाँचो कसलाई छ त, त्यो ग्रुपलाई टार्गेट हुनु पर्यो नि त, र हामीले त्यही ग्रुपलाई ल्याएर ल उहाँहरूले उहाँहरूको पहुँच छ त्यो समुदायमा जहाँ हामीलाई सशक्तिकरणको खाँचो छ भनेर ल्याइदिँदा पनि पार्टनरसिप गर्न नचाहनु, साझेदारी गर्न नचाहनुको पछाडि के हो त? र यसै कारण अब यतिका 14 कराएर मात्र पुगेन, अब केही गर्न पर्यो भन्ने हेतुले यसलाई अर्को लेभलमा कसरी लाने भन्दाखेरि चाहिँ नि हामीले त्यही बेला मेरो एकजना बेलायतको 4 लगभग अगाडि मेरो बेलायतको जोन मो युनिभर्सिटी जुन लिभरपुलमा छ त्यहाँको एकजना प्रोफेसर डाक्टर सेरा पाकरसँग भेट भएको थियो र उहाँले चाहिँ नि नेपाललाई एकदमै मन पराउने र लिभरपुल जोन मो युनिभर्सिटीले पहिला पनि पद्मकन्या क्याम्पसलाई वुमेन स्टडिज, जेन्डर स्टडिज डिपार्टमेन्टलाई स्थापना गर्नमा मद्दत गरेको हुनाले उहाँले चाहिँ के देख्नुभएछ भने वुमेन स्टडिज डिपार्टमेन्ट त भयो तर त्यहाँ पढाउने पाठ्यक्रममा के पढाइराखेको छ भनेर हेर्दाखेरि चाहिँ सबै वेस्टर्न फेमिनिस्ट, पाश्चात्य फेमिनिस्ट होइन, पाश्चात्य कन्सेप्टहरू भनेर, एकजना विदेशीले आएर नेपालमा यो कन्सेप्ट मात्रै पढाउन मिल्दैन भनेर एउटा प्रश्न उठाउनु भयो। अनि उहाँले त्यसपछि ल एउटा खोजी गरौँ न त, नेपाली महिला सशक्तिकरणको यात्रा चाहिँ कस्तो भएको रहेछ, को हुन् त भनेर एउटा खोजी गर्न लाउनु भएको रहेछ र त्यो खोजीबाट 36 महिलाको नामावली पनि निस्किसकेको थियो र उहाँले त्यो सबै काम गरिसकेपछि दुई तिनजनाले चाहिँ नि मलाई भेट्यौ भनेर उहाँलाई प्रश्न सोद्धाखेरि उहाँले उहाँ र मेरो कनेक्सन त्यसरी भयो। तर कनेक्सन कहिले भयो भने उहाँ उडेर जाने त्यही दिन मैले त्यही दिन उहाँलाई एक घन्टाको लागि भेटेँ अनि उहाँले मलाई त्यो सूची देखाएर के भन्नुभयो भने मैले यस्तो यस्तो गर्न चाहेको र मसँग यो यो नामहरू आएका छन् अब यो नामको बारेमा तपाईँको राय के छ भनेर मलाई त्यो सूची देखाउनु भयो। अनि त्यो सूची हेर्दाखेरि प्रष्ट के देखिन्थ्यो भने त्यो सूचीमा भएका धेरैजसो सबैजसो नामहरू हामीले सधैँ मिडियामा देखिरहेका अनुहारहरू छविहरू तस्बिरहरू र सबैजसो एनजिओ आइएनजिओ हाँकेर बसिरहनु भएको महिलाहरू र अर्को सबैभन्दा ठुलो खड्किने कुरा चाहिँ नि सबैजना काठमाडौँ केन्द्रित काठमाडौँमै बसेर काम गर्ने। अनि त्यसपछि त्यो हेरेपछि मैले उहाँलाई एउटै प्रश्न सोधेँ तपाईँको खोजी के को लागि भन्दाखेरि उहाँले के भन्नुभयो भने प्रेरणादायी नेपाली महिला भनेर भन्नुभयो। अनि मैले तपाईँको खोजी यदि प्रेरणादायी महिला नेपाली महिलाको हो भने यो मिल्दैन यो सूचीलाई तपाईँले नेपाली एनजिओका नाय लिडर्सहरू भनेर राख्नुभयो भने ठिक छ एकदम त्यसमा कुनै केही आपत्ति छैन तर प्रेरणादायीको के हो त परिभाषा भन्ने कुरा यसले झल्काउँदैन भन्यो भने किन भनेर उसले भन्दाखेरि एक त सबै एउटै सेक्टरको परे त्यसमाथि काठमाडौँमै केन्द्रित भएको भयो होइन अनि बाँकी महिलाहरू कहाँ गयो त कहाँ हरायो त बाँकी विविध पेसा होइन भौगोलिक सामाजिक आर्थिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने महिलाहरू खोइ अनि हरेक महिलाको सशक्तिकरणमा योगदान हुँदैन भनेर प्रश्न गरेकी थिएँ। त्यो दिन त एकदम छोटो भेट थियो हाम्रो एक घन्टाको मात्र भेट थियो अनि त्यसपछि उहाँ त्यही दिन फ्लाइट भएकोले फर्कनु भयो अनि केही हप्तापछि उहाँले मलाई इमेल पठाउनु भयो अनि इमेलमा अब के लेख्नु भएको थियो भने म तपाईँको कुरा मलाई एकदम चित्त बुझ्यो अब के गर्ने त मैले फेरि यसलाई पढेर हेरेँ तपाईँले भने ठिक हो यो त एउटै सेक्टरको जस्तो देखियो सबैजना धेरैजना त चिनिआएका अनुहारहरू छन् अब के गर्ने भन्दाखेरि मैले के भने म हाम्रो लिस्टमा भएको महिलाहरूको नाम पनि पठाउँछु र छोटो छोटो जानकारी पनि पठाउँछु कहाँको के भनेर साथसाथै पेसागत रूपले पनि छुट्याएर पठाउँछु तपाईँ विचार गर्नुहोस् भनेर मैले चाहिँ नि उहाँलाई लिस्ट पठाएँ। लिस्ट पठाएपछि उहाँ एकदमै एक्साइटेड हुनुभयो अनि एक दिन मलाई इमेल लेख्नुभयो मैले खोजेको महिलाहरू यस्तै हो यस्तै प्रकारका विविध क्षेत्रलाई प्रतिनिधि गर्ने र यति धेरै भेराइटी छ कि अब यो महिलाहरू नै हो मैले खोजेको भनेर कुरा भयो होइन र हाम्रो पहिलो उद्देश्य त के थियो भने पद्माकन्या क्याम्पसको वेमेन स्टडिज र जेन्डर स्टडिजमा नेपाली महिलाहरूको कथा पढाउने हाम्रो पहिलो उद्देश्य त्यही कारण पहिलो हाम्रो रिसर्च चाहिँ नि नेपालीमै सुरु भएको त्यसको लागि चाहिँ नि पाँचजना हाम्रो पत्रकार बहिनीहरूले काम गर्नु भइसकेको छ होइन ती बहिनीहरूमा चन्दा विष्ट रेडियो नेपालको उहाँले नेतृत्व गरेर त्यसपछि रामकला खड्का दुर्गा लामिछाने लक्ष्मी बस्नेत र लक्ष्मी भण्डारी र उहाँहरूलाई अब मसँग अलरेडी कथाहरू त थिए उहाँहरूलाई सिर्फ के भने फोन गरेर अब अपडेट गर्नु पर्यो हरेकले कति त्यसमा थप काम गरिसक्नु भएको छ कहाँ छन् आज भनेर त्यो थप जानकारी हामीसँग डेटा कलेक्सन भयो तर अब त्यो डेटा कलेक्सनलाई कथामा ढाल्ने प्रक्रिया अझै भइरहेको छ त्यो पुरा भइसकेको छैन र त्यही क्रममा अब सँगसँगै काम गर्ने भन्दाखेरि त्यो ट्रान्सलेसन गर्ने काम चाहिँ मैले यता पनि गरिरहेको थिएँ इङ्ग्लिसमा गर्दाखेरि 25 हाम्रो सक्यो सेडा र हामीसँगै मिलेर गऱ्यौँ 25 कथा सकेपछि चाहिँ नि ल यो वर्ष नै हालौँ यसलाई चाहिँ नि ढिलो नगरौँ भनेर उहाँले पहिला लिभरपुल जन्म युनिभर्सिटीको करिकुलममा हाल्ने भनेर अनाउन्समेन्ट गर्नुभयो होइन यो मार्च अस्ति भर्खरको यो मार्च 2018 कुरा हो र त्यसको फाइनल एडिटिङको चाहिँ हामी काम गर्दैछौँ एक दुई हप्ता अझै लाग्ला तर उहाँले चाहिँ नि त्यो अब पाठ्यक्रम बन्ने भनेर त्यो सबै कुरा प्रोसेसमा गइसक्यो र यो पाठ्यक्रम चाहिँ कसले पढ्ने भन्दा सोसियोलोजी डिपार्टमेन्टको ग्रेजुएट र पोस्ट ग्रेजुएट भनेको हाम्रो ब्याचलर्स र मास्टर्स लेभलको स्टुडेन्टहरूले र यसमा यो अनाउन्समेन्ट पनि गरौँ भनेर उहाँले भन्नुभयो र अस्ति हामीले काठमाडौँमा 27 चैत्र चाहिँ एउटा यसलाई यस्तो भयो है भनेर पत्रकारहरूमा अनि सम्बन्धित निकायबाज फेरि एउटा कार्यक्रम राखेर पत्रकार सम्मेलन मात्र होइन कार्यक्रमै राखेका थियौँ अनि चारजना जस्तो हाम्रो किताबमा पढ्नुभएका महिलाहरूले आएर आफ्नो छोटो कथा पनि सेयर गर्नुभएको थियो त्यो सबै भयो र अब हाम्रो पहल के भने अनि हाँस पनि उठ्छ क्या कहिलेकाहीँ एउटा पत्रकारले मलाई के कुरा सोध्नुभयो भने अनि यी महिलाहरूको कथा बेलायतमा पढाएर हामीलाई के फाइदा अनि मैले अब तपाईँको फाइदाको परिभाषा मलाई पहिला भन्नुहोस् न होइन फाइदा भनेको मैले धेरै पैसा पार्छु भने त्यो पक्कै पनि होइन. फाइदा हिसाब किताब गरेर गरिन नसक्ने हिसाब किताब छ. सर्वप्रथम त यी महिलाहरू जसलाई चाहिँ नि हामीले अगाडि ल्याउनु पर्ने, उहाँहरूको कामको चर्चा गरिनुपर्ने, मिडियाबाटै पनि कन्जुसी भएको छ. विशेष गरी काठमाडौँको मिडियाबाट त धेरै नै कन्जुसी भएको छ. उहाँहरूलाई त जो सजिलो जो अगाडि उहाँहरूकैमा पछि पछि दौड्दा फुर्सदै छैन भन्छु म होइन. सो यो जहिले पनि पश्चिमको महिलालाई कहिले हेर्ने, पूर्वको महिलालाई कहिले हेर्ने, कसलाई हेर्ने, र त्यहाँ पनि काम भएको छ, अझ बढी काम भएको छ, र साँचो मनले काम भएको छ, र परिवर्तन आएको छ. तर उहाँहरूको बारेमा एकपल्ट लेख्ला, दुईपल्ट लेख्ला, त्यसपछि सिद्धियो. यो जति प्रचार प्रसार गर्नुपर्ने हो त्यो भएको छैन. त्यस्ता महिलाहरूको कथा पढिन्छ. र अर्को त नि हाम्रो केही महिलाहरू यस्ता पनि हुनुहुन्छन् जसले आफ्नो नाम पनि लेख्न जान्नुहुन्न, तर उहाँको सोच, उहाँको एउटा भिजनले चाहिँ नि परिवर्तन ल्याएको छ. र यस्ता महिलाहरूको बारेमा पढ्दाखेरि उदाहरणलाई लिउँ, हाम्रो निर्मला बागचन्दजी एकजना हुनुहुन्छ होइन, पश्चिमको महिला. उहाँको बारे पढाइँदाखेरि के सबै कुरा पढ्नमा त्यो विद्यार्थीहरूले पढ्दा त के विचार गर्छ भने सुदूरपश्चिम भने के हो, किन यसलाई सुदूरपश्चिम भनिँदो रहेछ, यसमा के चाहिँ नभएर सुदूरपश्चिम भन्यो हो, यसको कल्चर कस्तो छ, यहाँ कस्ता मानिस बस्छन्, यसको शिक्षाको पर्सेन्टेज के छ, त्यहाँको मान्छेहरूले के सोध्छन्, के लाउँछन्, के खान्छन्, त्यहाँको भौगोलिक आकार कस्तो छ भने त्यो त स्वतः उनीहरूमा एउटा किसिमको क्युरियोसिटी हुने भयो र जान्ने इच्छा हुने भएपछि त त्यो झन् बृहत् रिसर्च. हामीले त अहिले पाठ्यक्रमलाई भनेर एउटा कन्साइस स्टोरी, छोटो स्टोरी भनौँ न, तर सबै कुरा उहाँको काम आउने स्टोरी लेखाउँ, त्यो कथाहरू त एउटा बेसलाइन कथा हो. यसमा उहाँहरूले अझै पढ्नुहुन्छ, रिसर्च गर्नुहुन्छ, कसैलाई भोलि आउन मन लाग्यो भने पश्चिममै आएर उहाँहरूलाई प्रत्यक्ष भेट्ला, त्यहाँ बसेर अझ कुराकानी होला. त्यसले गर्दा त राम्रा पक्ष पनि पढिन्छन्, नराम्रा पक्ष पनि पढिन्छन्. जस्तै अहिले कस्तो भइरहेको छ भने पश्चिम नेपाल भन्ने बित्तिकै हो सबैको मनमा छाउपडी मात्रै छ. छाउपडी बाहेक त्यो एउटा नराम्रो पक्ष छ, त्यसमा पनि अहिले त धेरै सुधारहरू आइरहेको छ. विशेष गरी कानुनले नै यो चाहिँ नि अब कानुनी रूपले गर्न नपाइने भनेपछि त अब त धेरै काम गर्न पाइयो नि. आज पनि एउटा त्यस्तै कार्यक्रममा हामी समावेश भएको थियौँ. र राम्रो पक्षको पनि पढाइ हुन्छ, नराम्रो पक्षको पनि हुँदा हुँदा त एउटा रिसर्च, एकदमै गहिरो रिसर्च त निस्किने भयो नि, जुन सायद यहाँको कुनै पनि विश्वविद्यालयले गरेको छैन, त्यो त निस्किने भयो नि.
अहिले गभर्मेन्टले पनि केही कुराहरू चाहिँ महिला सशक्तिकरणका कुराहरू उठाइरहेको अवस्था छ. महिलाहरू पनि साँच्चैकै अब यो देशमा राष्ट्रपति नै महिला भएर देखाइसके पछाडि होइन, अब मन्त्रीहरूको पनि लाममा महिलाहरू भइसक्नु भएको छ. जस्तो 25 पठाउनु भयो, त्यस्तो किसिमको अरू कथाहरू पनि बनाउन सक्ने अवस्था रहन्छ.
हामीले अहिलेसम्म जतिलाई सम्मान गऱ्यौँ उहाँहरू कस्तो भने एकदम निस्वार्थ भावले, र हामीले विशेष के ध्यान दिन्छौँ भने उहाँहरू कुनै एजेन्डा लिएर अगाडि बढेको होइन. जस्तै कुनै पार्टी समातेर म चाहिँ भोलि यो बन्छु भनेर अगाडि बढ्नु भयो होइन. उहाँहरूको एउटै उद्देश्य के, ल शिक्षामा म परिवर्तन ल्याउँछु, अथवा ल बालबालिकाको हक हितलाई, अथवा महिलाहरूको यो डान्स बार क्याबिन रेस्टुरेन्टमा काम गर्नेहरूलाई म उहाँहरूको जीवनस्तर उकास्छु भन्ने किसिमका महिलाहरूको कथा समेटेका छौँ. र जुन दिन यस्ता महिलाहरू जसले अहिले पद सम्हालेर बस्नु भएको छ र सक्नुहुन्छ, उहाँहरूको हातमा शक्ति छ, यस्ता प्रकारका सकारात्मक परिवर्तनलाई उहाँहरूले पनि हात साथमा साथ मिलाएर अगाडि जानुहुन्छ, त्यो दिन उहाँहरूलाई पनि अवश्य पनि हामीले सम्मान गर्नेछौँ. तर जो महिला जहाँ हुनुहुन्छ, जुन जिम्मेवारी वहन गरेर बस्नु भएको छ, त्यो जिम्मेवारी उहाँहरूले पनि इमान्दारिताका साथ निभाउनु पर्यो.
तपाईँहरूलाई कसरी सपोर्ट पाइरहनु भएको छ, अथवा तपाईँहरूलाई काम गर्दाको दौरानमा अहिले समस्या अप्ठ्याराहरू पनि परेको होला, नपर्ने होइन? 15 विगत लामो समयदेखिको यो काम गरिरहनु भएको छ.
तपाईँले एकदमै राम्रो प्रश्न उठाउनु भयो, र यो प्रश्न बिरलै मलाई कसैले सोध्छन्, किनभने यो कार्यको क्रमको धेरै कुरा गरिन्छ, यो कुरा पक्ष होइन, जुन हामी लजिस्टिक्स फ्याक्टर भन्छौँ नि त्यो बिर्सिन्छ. र गाह्रो छ, पक्कै पनि गाह्रो छ यसलाई स्रोत जुटाउनु. सबभन्दा पहिलो कुरा त म एउटा निजी संस्था भएको कुराले, र यो कार्यक्रममा मैले कुनै पनि एनजिओ अथवा डोनर एजेन्सीलाई गएर मैले भने म सशक्तिकरणको अर्को पाटोलाई अगाडि बढाउन चाहन्छु, तपाईँहरूको उद्देश्य पनि सशक्तिकरण हो, त्यही कारण तपाईँहरूले हामीसँग हात मिलाउनमा केही राम्रो होला भनेर भन्दाखेरि उहाँहरूले के भन्नुहुन्छ, तपाईँ निजी संस्था हो, हामीले तपाईँलाई सपोर्टै गर्नु मिल्दैन, तपाईँ एनजिओ दर्ता गर्नुहोस् अनि आउनुहोस् भन्नुहुन्छ. अनि मैले म एनजिओहरू अलिक बदनामै भइसकेँ, म किन थप अर्को एउटा उसमा हाम फालौँ, म निजी संस्था हो, मेरो अरू पनि काम छ, म कोअर्डिनेसनको काम गर्छु, कार्यक्रम सञ्चालन गर्छु, मेरो आम्दानीको स्रोत आफ्नै छ, यो मैले आफ्नो इच्छाले गर्न चाहेको कार्यक्रम हो, र मलाई लाग्छ यो यसमा तपाईँहरूले सपोर्ट गर्नुपर्छ भन्दा त्यस्तो उहाँहरूकोबाट चासो अथवा ठुलो बिग बजेट कहिले पनि आएको छैन. अर्को चाहिँ निजी भनौँ न ब्याङ्कहरू अथवा त्यस्तो संस्थाहरूमा जाँदा चाहिँ तपाईँको काम त अलि एनजिओहरूले गरेको काम जस्तो भयो. जस्तै हाम्रो अब प्राइभेट कम्पनीले स्पोन्सर गर्ने कार्यक्रम त अलि पार्टीहरू जस्तो एकदम ग्ल्यामरस इभेन्टहरू जस्तो हुनुपर्ने, यो त अलिकति तपाईँहरूको त अलिक गम्भीर विषय भयो भन्ने त्यो हामी चाहिँ कस्तो परेछौँ भने बिचको धारमा हिँडिरहेको, मझ धारमा. अनि मैले जहिले पनि के भन्छु तिमीहरू दुइटैको दायित्व हो, एनजिओले पनि तिमी प्राइभेट सेक्टर भन्न मिल्दैन, किनभने जबसम्म प्राइभेट सेक्टर चेतनशील भएर हात मिलाउँदैन तबसम्म सशक्तिकरण सम्भव छैन. प्राइभेट सेक्टरले पनि यो हाम्रो काम होइन एनजिओको भन्न मिल्दैन, किनभने जबसम्म हामी सशक्त एउटा भनौँ न होल समुदाय नै खडा गर्दैनौँ तिमीहरूको कसरी फस्टाउँछौ प्राइभेट सेक्टर भन्दा. केही यस्ता संस्थाहरूको साथ छ जसले चाहिँ नि हामी हाम्रो यस कार्यलाई बुझेर हुन्छ हामी समर्थन गर्छौँ भन्छ. र अर्को उहाँहरूलाई सजिलो पार्न के गर्छु भने ठिक छ तिमीहरूले मलाई पैसा पनि दिन पर्दैन, तिमीले होटेलको बिलको जिम्मा लिऊ, भेन्यू यो हो यसको खर्च यति हो, तिमी डाइरेक्ट पे गर, तिम्रै भ्याट बिलमा जान्छ, तिमीले भ्याट क्लेम गर, मलाई त्यससँग सम्बन्ध छैन. तिमीले टेलिभिजनको खर्च उठाऊ, तिमीले एयरलाइन्सको खर्च उठाऊ, तिमीले यति बसेको खर्च उठाऊ भनेर त्यसरी बाँडफाँड गरिदिन्छु कि. त्यो गऱ्यो भने उहाँहरूलाई पनि सजिलो, किनभने उहाँहरूलाई पनि त्यो बिल उठेपछि भ्याट क्लेम गर्नु पाउनु भयो. सो वर्षैपछि त्यो सङ्घर्ष चाहिँ रहि नै रहेछ कि. सो तर त्यही सङ्घर्षको बावजुद पनि केही यस्ता सङ्घ संस्था छन् जसले वर्षेनी हामीलाई चाहिँ नि हात भनौँ न सपोर्ट गरिरहनु भएको छ, त्यसबाट हाम्रो यो कार्यक्रम सम्भव भइराखेको छ.
अब हामी कार्यक्रमको अन्ततिर पनि आइरहेका छौँ सृजनाजी.
हजुर,
र जाँदा जाँदै अब यो परियोजना तपाईँ आगामी दिनमा तपाईँहरूको कार्ययोजना कस्तो रहन्छ र भोलि तपाईँहरू जस्तो 25 जनाकै कुरा गरेर तपाईँहरूले काम गरेर देखाउनु भयो, यो सङ्ख्या भोलिको दिनमा कसरी बढाउनुहुन्छ र तपाईँहरू अब यसलाई चाहिँ निजी स्रोतबाट सञ्चालन गरिरहेको भए तापनि भोलि फर्दर कसैले चाहिँ यसमा चाहिँ तपाईँको चासो दिएर होइन लगाउन यो गरिरहेको कामलाई चाहिँ यस्तो किसिमले गर्दा हामी पनि सपोर्ट गर्छौँ भन्ने एउटा दात्री निकायहरूलाई पनि एक किसिमको मेसेजका रूपमा
हजुर
रेडियोबाट सुनिरहेका हाम्रा श्रोताहरू छन् उहाँलाई के भन्न चाहनुहुन्छ?
यस कार्यक्रमलाई सहयोग गर्छु भन्नु आउने हातहरूलाई त सधैँ नै वेलकम होइन, हामीलाई पनि सजिलो हुन्छ, धेरै नै सजिलो हुन्छ यो कार्यक्रमलाई अगाडि बढाउनमा. अब हाम्रो भावी योजनामा एउटा त सरकारी रूपले नै राज्यले नै यसमा तोक लाउनु पर्यो कि यो काम चाहिँ नि हाम्रो पनि जिम्मेवारी हो, पूर्वदेखि पश्चिमका महिलाहरूलाई खोजेर सम्मान गर्ने कार्यक्रम त राज्यको पनि हो नि. त्यो पहल पनि हामी गर्दैछौँ कि अब चाहिँ नि अब पुरा हाम्रो शासन प्रणाली नै बदलिसक्यो भनेपछि त राज्यले पनि अब त सोच्ने बेला आयो, त्यो पहल अगाडि बढाइरहेछौँ. र अर्को कुरा यो 25 वटा त सुरुवात मात्रै हो भन्छु म, र जुन यो 25 रिसर्च निस्किन्छ र अर्को थप 25 कथा पनि हाम्रो लाइनमै छ, 50 भनौँ अहिलेलाई, 50 कथाबाट जुन रिजल्ट निस्किन्छ 2 वर्षमा अथवा 5 वर्षमा त्यसबाट एउटा कुरा प्रष्ट के देखिन्छ भने यी महिलाहरू सशक्त भएका कुनै पनि ठुला दात्री संस्थाका पैसाले होइनन्, कसैले जागिर दिएर होइन, कसैले कर कापले गर भनेर होइन, उहाँहरूले आफूभित्र जुन शक्ति पाउनु भयो त्यो शक्तिलाई चिनेर पहिचान गरेर त्यसलाई उपयोग गरेर पहिला आफू सशक्त हुनुभयो र आफ्नो समुदायलाई पनि सशक्त बनाउनु भयो. त्यो रिजल्ट प्रश्न देखेपछि त हामीले एउटा प्रश्न चिन्ह के उठाउन सक्छौँ भने यतिका वर्षको यतिका धेरै संस्थाहरूले सशक्तिकरणमा गरेका काम र खनिएको आर्थिक स्रोतहरूको के उपलब्धि भएछ त, किनभने यो 50 जनाको कथाले त अर्कै कथा भनिरहेछ, कहाँनिर हामी चुकेछौँ भनेर त्यो बेला मैले प्रश्न चिन्ह उठाउन सक्छु. र के अरे राष्ट्रिय स्तरमा मात्रै होइन, भोलि गएर युएनलाई पनि प्रश्न खडा गर्न सक्छौँ हामी के, तिमीहरूले विश्वास गरेर तिमीहरूले पोलिसी बनाएर तिमीहरूले स्ट्राटेजी बनाएर गरेको त यहाँ त देखेन त, किन देखेन, अब हामीलाई जवाफ देऊ. अनि जवाफ छैन भने हामी जवाफ दिन्छौँ कि अब चाहिँ नि यस्ता महिलाहरूको उदाहरणलाई तिमीहरूले आफ्नो रणनीतिमा हालेर पोलिसी बनाएर अगाडि बढ्ने बेला आयो र सबैलाई सशक्तिकरणको मूलधारमा चाहिँ नि सम्मिलित गर्ने बेला आयो भनेर भन्ने चाहिँ नि मेरो लङ टर्म उद्देश्य हो.
आफ्नो अमूल्य समय दिनुभयो रेडियो कार्यक्रम नालीबेलीका तर्फबाट यहाँलाई विशेष धन्यवाद भन्दै, टेक्निकल लाइनमा बस्नुभएको हाम्रा कमलजीलाई पनि विशेष धन्यवाद भन्दै आजको कार्यक्रम सकिएको जानकारी गराउँछु. हस्त, नमस्कार.